आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। प्रिय श्रोता, येशूको निम्ति एक लामो समय भएको थियो जहाँ येशूले धेरैको निम्ति परमेश्वरको आशिष ल्याउनु भएको थियो। अनि त्यो साँझमा गालिलमा दुई समूहहरू भेला भएका थिए। एउटा समूह चाहिँ शारीरिक रूपमा बिरामी भएका मानिसहरूको भिड थियो, जो मानिसहरू येशू कहाँ आए र निको भए। अनि अर्को समूह चाहिँ आत्मिक बिरामी भएका मानिसहरूको भिड थियो, जो येशूबाट टाढा हुन चाहन्थे अनि आफ्नो आत्मामा तितोपन राखेका थिए। यी शारीरिक बिरामी भएका मानिसहरूले परमेश्वरको हातको छुवाईको महसुस गरेर गए भने यी आत्मिक बिरामीहरू चाहिँ कसरी येशूलाई धपाउन सकिन्छ भनी योजना बनाए। अनि निको हुन आएका मानिसहरू गइसकेका थिए। येशू चाहिँ आफ्ना चेलाहरूको साथमा एक्लै हुनुहुन्थ्यो, तर उहाँले त्यो रातमा गाउँमा फर्किनुको सट्टा बाँकी समय प्रार्थनामा बिताउन उचित ठान्नुभयो। अनि उहाँका चेलाहरू येशूको नजिक नै बसेका थिए र निदाइरहेका थिए, तर येशू चाहिँ प्रार्थना गर्दै हुनुहुन्थ्यो। प्रिय श्रोता, येशूले धेरै नै समयसम्म प्रार्थनामा नै लागिरहनुभयो। अनि उहाँले स्वर्गीय पिताको बारेमा के प्रार्थना गर्नुभयो त? कि उहाँले फरिसीहरूको बारेमा आफ्नो आत्मा खन्याउनुभयो? यद्यपि उहाँ ख्रिस्ट हुनुहुन्थ्यो, एक परमेश्वरको पुत्र, इजरायलको राजा, अनि उहाँका आफ्ना मानिसहरूको इन्कारले उहाँलाई पीडा दिएको थियो, अनि परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँको सवार दिनमा विश्राम गरेको चाहनुहुन्थ्यो। अनि यी मानिसहरूलाई के भयो त? किन ती फरिसीहरूले साँचो व्यवस्थालाई अन्धो तुल्याउँदछन्, आफ्नै नियम कानुनहरू लदाउँदछन्? येशूले निरन्तर प्रार्थना गरिरहनुभयो। उहाँले सभाघर र हात सुकेको मानिसलाई सम्झनुभयो, अनि त्यो निको हुनलाई सभा दिनभन्दा अरू के असल हुन सक्दथ्यो त? परमेश्वरले आफ्ना मानिसहरूलाई दासत्वको बन्धनबाट छुटाउँदाखेरि उहाँले सभा दिन दिनुभएको थिएन। सभातको दिनमा परमेश्वरको कामको निम्ति आनन्द मनाउनुभन्दा अरू के असल हुन सक्थ्यो त? तर उहाँका मानिसहरू अन्धा र हृदयमा कठोर भएका थिए र तिनीहरू केही पनि देख्दैनथे। जसै येशूले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँले त्यो दिनमा उहाँ कहाँ आउने हरेक मानिसलाई सम्झनुभयो। दृष्टिबीनलाई, बिरामीलाई, दुष्ट आत्माले सताएका व्यक्तिलाई अनि अरू धेरै मानिसहरूलाई पनि परमेश्वरले उहाँलाई ती सबैलाई निको पार्ने शक्ति दिनुभयो। त्यहाँ खाँचोमा परेका धेरै मानिसहरू थिए। यो इजरायलमा नै भएको थियो। अनि उहाँले यसरी प्रार्थना गर्नुभयो, हे पिता, तपाईँले मलाई यस संसारमा हराएकाहरूलाई खोज्न र बचाउनको निम्ति पठाउनु भएको हो। मैले तपाईँको इच्छा पूरा गरेको छु, तर तपाईँका मानिसहरूले मलाई इन्कार गरेका छन्। म गरिबहरू कहाँ गएँ, म गरिबहरू कहाँ, भोकाएकाहरू कहाँ, रोएकाहरू कहाँ गएको छु र तपाईँको प्रेम तिनीहरूलाई दिए। तर तपाईँका आशिष पाएका ती धनीहरू, सक्षम भएकाहरू टाढा भएका छन्। तिनीहरू खिसी गर्दछन् र मेरो मृत्युको योजना बनाउँदछन्। प्रिय श्रोता मित्र, येशू प्रार्थना स्थलबाट उठ्नुभयो र शान्त भएर आफ्ना चेलाहरूतिर जानुभयो। त्यहाँ सबै चेलाहरू सुतिरहेका थिए। त्यहाँ पत्रुस र उनका भाइ अन्द्रियास थिए। अनि उहाँले पत्रुसलाई भनेका कुरा सम्झेर मुस्कुराउनुभयो, तिमी सिमोन हौ, तर अहिलेबाट तिमी चट्टान भनिनेछौ। पत्रुस पनि त्यस्तै थिए र एउटा अगुवा बन्ने कोसिस गरिरहेका थिए। अनि योहन्ना, यिनी चट्याङको पुत्र भनिनेछन्। अनि उहाँले नथानेललाई देख्नुभयो र यसो भनेको सम्झनुभयो, के नासरतबाट पनि असल थोक आउन सक्छ? तर अहिले नथानेल अथवा बार्थोलोमाई अहिले असल चेला भएका थिए। अनि उहाँले मतीलाई सम्झनुभयो, जो एक कर उठाउने व्यक्ति थियो र उसले रोमीहरूको लागि कर उठाउने गर्दथ्यो। यसरी नै येशूले आफ्ना सबै चेलाहरूलाई सुतिरहेको भेट्टाउनुभयो। अनि उहाँले आफ्ना चेलाहरूलाई एक महान दर्शन दिनुभएको थियो, जसले संसारलाई नै परिवर्तन गर्ने थिए। त्यो महान दर्शन भनेकै परमेश्वरको राज्य थियो। त्यो परमेश्वरको राज्य जसको निम्ति कसरी उहाँका मानिसहरू तिर्खाएका थिए। अगमवक्ताहरूले पनि परमेश्वरको राज्यको बारेमा धेरै अगमवाणी गरेका थिए, तर यस्तो देखिन्थ्यो कि अब परमेश्वरको राज्य कहिले आउने छैन। असुरीहरू आएका थिए तर परमेश्वरको राज्य आएन। त्यहाँ बेबिलोनीहरू अनि फरिसीहरू ग्रीकहरू आए तर अझै परमेश्वरको राज्य आएन। प्रिय श्रोता, यहुदा भनिने मकाबी र उसका भाइहरूले ग्रीकहरूको विरुद्धमा विद्रोह गरे, सदियौंदेखिको दमनलाई स्वतन्त्र पारे, तर के असल भयो त? तर पनि मानिसहरूको हृदय परिवर्तन भएको थिएन। धार्मिक अगुवाहरू भ्रष्ट भएका थिए र तिनीहरूको हृदयमा डर र भय नै थिएन। अनि त्यसपछि रोमीहरू आए। त्यहाँ तिनीहरूले करिब 100 वर्षसम्म परमेश्वरले अब्राहमलाई दिनुभएको त्यो देशमा शासन गरे, तर अहिले उहाँ आउनु भएको थियो। उहाँ परमेश्वरको पुत्र ख्रीष्ट, मानिसको पुत्र, इजरायलका राजा तिनीहरूको बीचमा हुनुहुन्थ्यो। यदि तिनीहरू देख्न सक्थे भने उहाँले परमेश्वरको राज्य ल्याउनु भएको थियो। अनि फेरि उहाँले प्रार्थना गर्न थाल्नुभयो। अनि जसै उहाँ प्रार्थना गर्दै हुनुहुन्थ्यो, एउटा विचार उहाँको दिमागमा आयो। उहाँले अर्को दिन आफ्ना सारा चेलाहरूलाई भेला गर्नुहुने थियो र उहाँले आफ्ना चेलाहरूलाई स्पष्ट रूपमा परमेश्वरको राज्यको बारेमा बताउनुहुने थियो, उहाँले ल्याइरहनु भएको परमेश्वरको राज्यको बारेमा। तर यसो गर्नुभन्दा अगाडि अर्को कुरा गर्नुपर्ने थियो। उहाँले आफूसँग रहनलाई, तिनीहरूद्वारा सिकाउनलाई, आफूले जस्तै सोच्ने बनाउनलाई 12 जना चेला उहाँले छान्नुहुने थियो। उहाँले तिनीहरूलाई तालिम स्वरूप मिसनमा पठाउनु हुने थियो र उहाँले तिनीहरूलाई आश्चर्य कर्म गर्नको लागि र भूतहरू धपाउनको लागि शक्ति दिनुहुने थियो। यदि अगुवाहरूले उहाँलाई स्वीकार नगर्ने भए उहाँले इजरायलको निम्ति अर्को अगुवा खडा गर्नुहुने थियो। के परमेश्वरले योभन्दा अघि यस्तो गर्नुभएको थिएन र? परमेश्वरले साउललाई खडा गर्नुभयो, तर उहाँले अर्को एक नयाँ अगुवा दाउदलाई मानिसहरूको माथि शासन गर्नलाई खडा गर्नुभयो जब साउल भ्रष्ट भयो। परमेश्वरले आफ्ना मानिसहरूलाई सिकाउनको लागि पुजारीलाई छान्नुभयो, तर जब पुजारीहरू उहाँको विरुद्धमा बागी भए उहाँले अगमवक्ताहरू खडा गर्नुभयो। अनि यहाँ येशूले पनि आफ्ना चेलाहरूसँग त्यही गर्नुहुने थियो। उहाँले जातिहरूको निम्ति नयाँ अगुवाहरू छान्नुहुने थियो। प्रिय श्रोता, अब बिहान हुन खोज्दै थियो। येशूले सारा रात प्रार्थना गर्नुभयो, तर उहाँ अचम्म प्रकारले ताजा नै हुनुहुन्थ्यो। गएको दिनको सबै फिक्रीहरू उहाँका हातबाट नै धोइएका थिए र नयाँ दिन परमेश्वरको निम्ति थियो। त्यसपछि येशूले भन्नुभयो, अब उठ, बिहान भइसक्यो, हामीले आज धेरै काम गर्नु छ, तिमीहरू सबैजना एकै ठाउँमा जम्मा हो, मैले तिमीहरूलाई धेरै महत्त्वपूर्ण कुरा भन्नु छ। त्यो बिहानमा सूर्य उदाउँदै थियो र सबैजना उठे, त्यो दिनको निम्ति तयार भए। त्यसपछि येशूले आफ्ना सबैलाई भेला गर्नुभयो र भन्नुभयो, जब म प्रार्थनामा थिएँ तब परमेश्वरले यो इजरायलमा नयाँ दिनको निम्ति डोर्याउनु भएको छ। तिमीहरू सबैजना गत हप्तादेखि नै मलाई पछ्याइरहेका छौ, तर यो मेरो निम्ति, मेरो चेलाहरू हुनको लागि 12 जना छान्ने समय हो। मैले 12 जना भने, अनि तिमीहरू यो सङ्ख्याको बारेमा जान्दछौ, यो 12ले परमेश्वरका मानिसहरूलाई उचाल्नेछ, जसरी कि याकुबले 12 जना छोरा पाए र तिनीहरू इजरायलका राजकुमार भए, अनि तिनीहरूको कुलहरूले प्रतिज्ञाको देशमा प्रवेश गरे। त्यसकारणले म इजरायलमा 12 जना राजकुमारहरू ल्याउनेछु, तिनीहरू मेरा दाहिने पाखुराका बल हुनेछन् र तिनीहरू मैले पठाएको ठाउँमा प्रवेश गर्नेछन्। सिमोन, तिमी अब पत्रुस हौ, तिमी 12 मध्येका पहिला हौ। अन्द्रियास, पत्रुसका भाइ, तिमीले पहिले पत्रुसलाई भेट्टायो र तिमी पनि 12 मध्येका एक हुनुपर्छ। याकुब अनि जब्दीका छोरा फिलिप अनि युहन्ना, मैले तिमीहरूलाई छानेको छु। बार्थोलोमाई, तिमीलाई पनि, तिमी 6 जना सबैलाई नै मैले छानेको छु। अब 6 जना मैले छान्नुपर्छ। मती, तिमीलाई पनि, तिमी मैले बोलाउँदादेखि नै इमान्दार छौ। तिमी 7 चेला हौ, अनि तिमी थोमा 8 चेला हौ, अनि अल्फायासका छोरा याकुब, तिमी 9 चेला, 9 र उग्रदलका सिमोन जो उग्रपन्थी थिए। अब अझ 2 जना बाँकी छन्, अल्फायासका छोरा यहुदा र यहुदा इस्कोरियन, तिमीहरू मेरा 11 र 12 चेला हुनेछौ। तिमीहरू सबै मेरा प्रेरितहरू हो, तिमीहरू अब म सँगसँगै बस्नेछौ। मैले गर्ने हरेक कार्यमा तिमीहरू मेरो छेउमा हुनेछौ। मैले प्रचार गरे जस्तै तिमीहरूलाई पनि प्रचार गर्न सिकाउनेछु। अनि परमेश्वरले मलाई अधिकार दिनुभए जस्तै म पनि तिमीहरूलाई मानिसहरूका शत्रुहरूमाथि विजय गर्ने अधिकार दिनेछु। अनि अहिले बाँकी अरूहरू चाहिँ यो महत्त्वपूर्ण कामको निम्ति छानिएका थिएनन्। फसल प्रशस्त छ तर खेतालाहरू थोरै छन्। तर तिमीहरू सबैजना यदि परमेश्वरको राज्यको निम्ति काममा जाँदैछौ भने तिमीहरूले परमेश्वरको राज्यको बारेमा बुझेकै हुनुपर्छ। प्रिय श्रोता, त्यसपछि येशू तिनीहरूसँगै तल समतल स्थानमा आउनुभयो र त्यहाँ यहुदिया र यरुसलेमका मानिसहरूको ठूलो भिड थियो। त्यहाँ धेरै मानिसहरू उहाँको नजिक आए। उहाँको वस्त्र मात्र भए पनि छोएर निको भए।
चरणमा आँसुको चरणमा दिलाइदियो प्रभु तपाईले खुसियाली बनाई इस जीवनलाई दिन पो के सचुर प्रभु छोटो जीवन लाए भन्न पो के सचुर प्रभु धन्यवाद पाहे दिन पो के सचुर प्रभु छोटो जीवन जाहे भन्न पो के सचुर प्रभु
श्रोता त्यसपछि येशूले भीडलाई शिक्षा दिन लाग्नुभयो अनि त्यो ठुलो भीड बसेर परमेश्वरको राज्यको बारेमा येशूले दिनुभएको शिक्षा सुन्न थाल्यो त्यसपछि येशूले भन्नुभयो धन्य तिमी अहिले भोकाउनेहरू किनभने तिमीहरू तृप्त हुनेछौ धन्य तिमी अहिले रुनेहरू किनभने तिमीहरू हाँस्नेछौ धन्य तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन् र बहिष्कार गर्नेछन् र गिल्ला गर्नेछन् र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन् त्यस दिनमा रमाओ खुसीले उफ्र किनभने तिमीहरूको इनाम ठुलो हुनेछ किनकि तिमीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे तर धिक्कार तिमी धनीहरू किनभने तिमीहरूले आफ्नो सुखचैन पाइसकेका छौ धिक्कार तिमी अहिले तृप्त भएकाहरू किनभने तिमीहरू भोकाउनेछौ धिक्कार तिमी अहिले हाँस्नेहरू किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ धिक्कार तिमीहरूलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन् किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झुटा अगमवक्ताहरूलाई गर्दथे प्रिय श्रोता मानिसहरूले यसलाई प्रेम गरे यसो चाहिँ त्यो दिनको सामाजिक बन्धनहरूलाई फुकाउँदै हुनुहुन्थ्यो यो नै परिवर्तनको खाँचो थियो तर तिनीहरू के सिकाउँदथे भन्दाखेरि यदि तपाईँहरूसँग धन सम्पत्ति छ भने तपाईँले परमेश्वरको आशिष प्राप्त गर्नुभएको छ तर यदि तपाईँ गरिब हुनुहुन्छ भने तपाईँमा परमेश्वरको नजरमा केही खोट छ अथवा परमेश्वरले तपाईँको निम्ति आशिष रोकिराख्नु भएको छ तर यहाँ येशूले यो भन्दै हुनुहुन्थ्यो कि तिनीहरू धन्यका हुन् तिनीहरूसँग परमेश्वरको शान्ति थियो तिनीहरूमाथि परमेश्वरको मुक्ति आएको थियो ती गरिबहरूमाथि ती भोकाएकाहरूमाथि ती खाँचोमा परेकाहरूमाथि अनि ती रुनेहरूमाथि अनि उहाँले यो पनि भनिरहनु भएको थियो कि परमेश्वरले धनीबाट मूर्खहरूबाट अनि ती गिल्ला गर्नेहरूबाट टाढिनुहुनेछ प्रिय श्रोता मित्र एकछिन पर्खनुहोस् तपाईँको कुन कुराबाट मानिसहरूले तपाईँलाई घृणा गरेका थिए अनि इन्कार गरेका थिए यो पनि आनन्द थिएन यसको मतलब यो थिएन कि गरिबहरूको निम्ति येशूले एक ठुलो भोज तयार गर्न गइरहनु भएको थियो यसको मतलब यो थियो कि येशूलाई पछ्याउनु भनेको नै मानिसहरूले तपाईँलाई घृणा गर्ने थिए र इन्कार गर्ने थिए अनि अपमान गर्ने थिए र दुष्ट जसै तपाईँको नाउँलाई पुकार्ने थिए अनि येशूले फेरि भन्नुभयो तर तिमी शून्यहरूलाई म भन्दछु आफ्ना शत्रुलाई प्रेम गर र घृणा गर्नेहरूलाई भलाइ गर सराप्नेहरूलाई आशीर्वाद देऊ दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर तिमीहरूलाई एक गालामा चड्काउनेहरूलाई अर्को पनि थापिदेऊ र तिम्रो खास्टो खोज्नेलाई दौरा पनि देऊ। प्रिय श्रोता, यहाँ एकछिन पर्खनुहोस्। यो कस्तो किसिमको राज्य थियो त? आफ्नो शत्रुलाई प्रेम गर्ने राज्य। उग्रपन्थीका सिमोनले आफ्नो हात हेरे, तर अहिले येशूले सबैलाई भनिरहनु भएको थियो कि आफ्नो शत्रुलाई प्रेम गर। त्यही याकुब अनि युहन्ना शान्त भएर येशूले घृणा गर्नेहरूलाई भलाइ गर भनेको कुरा सुनिरहेका थिए। धेरै छिटो बोल्ने पत्रुस र अरू सबैजना चेलाहरू येशूले भनिरहेका कुराहरू सुनिरहेका थिए कि श्राप दिनेहरूलाई आशीर्वाद दियो, दुर्व्यवहार गर्नेहरूको लागि प्रार्थना गर। पत्रुसले माछा मार्ने व्यवसायमा यस्ता धेरै दुर्व्यवहारहरूको सामना गरेका थिए, तर पत्रुसले यो महसुस गर्न थाले कि येशूले के गर्दै हुनुहुन्छ। उहाँले अरू कुनै अगुवाले नगरेका काम गर्दै हुनुहुन्थ्यो। उहाँ मानिसहरूको हृदयमा पुगिरहनु भएको थियो। मानिसहरूलाई प्रार्थनाको खाँचो थियो, मानिसहरूलाई शारीरिक चङ्गाईको साथै आत्मिक चङ्गाईको पनि खाँचो थियो। मानिसहरूलाई परमेश्वरको प्रेम प्रदर्शन गर्नु आवश्यक थियो। त्यही नै प्रभु येशू ख्रिस्टले गर्नुभयो। अनि येशूले फेरि भन्नुभयो, तिमीसित माग्ने हरेकलाई देऊ र तिम्रो चिजबिज लानेसँग फेरि नमाग। जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै गर। तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्। तिमीहरूको भलाइ गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भएर? किनकि पापीहरूले पनि त्यस्तै गर्दछन्। यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भएर? किनकि फेरि उति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिँदछन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देऊ र तिमीहरूको इनाम ठुलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। तिमीहरूका पिता कृपालु हुनुभए झैं तिमीहरू पनि कृपालु हो। प्रिय श्रोता, यी वचन सुनेर पत्रुस, याकुब, युहन्ना र अरू अन्य चेलाहरूको हृदय छक्क पर्यो। यो वचन तिनीहरूले कहिल्यै नसुनेको वचन थियो, अनि यो सुस्पष्ट गरेको थियो। अनि तिनीहरूले एकछिन सोचे कि कसरी तिनीहरू आफ्ना शत्रुहरूभन्दा फरक थिएनन्, जबकि तिनीहरूको व्यवहार नै त्यस्तै थियो। यदि तिनीहरू सधैँ नै झगडा गर्ने, लडाईँ गर्ने, एकअर्कोलाई इन्कार गर्ने र प्रार्थना गर्न इन्कार गर्ने गरिरहेका थिए भने तिनीहरू साँच्चै नै पापीहरूभन्दा कम थिएनन्। अनि येशूले भन्नुभयो, अरूको न्याय नगर, तिमीहरूको पनि न्याय हुने छैन। अरूलाई दोषी नठहराऊ र तिमीहरू दोषी ठहरिने छैनौ। क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देऊ र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिँदछौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ। अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो, के अन्धोले अन्धलाई डोर्याउन सक्छ? के तिनीहरू दुवै खाडलमा पर्दैनन् र? चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पुरा शिक्षा पाएपछि ऊ आफ्ना गुरु जस्तै हुनेछ। आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्दछौ, तर आफ्नो आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? तिमी आफ्नो आँखामा भएको मुढा देख्दैनौ भने आफ्नो भाइलाई, ए भाइ, तिम्रो आँखामा भएको छेस्को निकाल्न देऊ भने तिमी कसरी भन्न सक्छौ? ए कप्टी, पहिला आफ्नै आँखाबाट मुढा निकाल, तब तिमीले आफ्नो भाइको आँखामा भएको छेस्को निकाल्नलाई छर्लङ्गै देख्न सक्छौ। प्रिय श्रोता मित्र, त्यसपछि येशूले त्यही नजिकमा रहेको रुखलाई हेर्नुभयो। त्यसमा खराब फलहरू मात्र थियो। यसले यहुदियाको उजाड स्थानमा भएको रुखको सम्झना गरायो। अनि येशूले त्यस रुखलाई इसारा गरेर भन्नुभयो, कुनै असल रुखले खराब फल फलाउँदैन, न त खराब रुखले असल फल फलाउँछ। हरेक त्यसको फलैबाट चिनिन्छ, किनभने काँडाका झाङबाट कसैले अंजिर बटुल्दैन, न त पोथ्राबाट अङ्गुर बटुल्छ। असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ। दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ, किनकि जुन कुराले हृदय भरिएको हुन्छ मानिसको मुखबाट त्यही निस्कन्छ। प्रिय श्रोता, अब येशूले आफ्ना वचनहरूको अन्त्य गर्दै हुनुहुन्थ्यो, तर त्यहाँ अझै केही महत्त्वपूर्ण वचनहरू थियो। अनि यो नै उहाँलाई मानिसहरूको निम्ति प्रभु भनिनु र उहाँको आज्ञा मान्नलाई प्रशस्त थियो। तिनीहरूले उहाँको आज्ञा पालन गर्नुपर्दथ्यो। त्यो नै परमेश्वरको राज्य थियो कि उहाँले यस भूमिमा राज्य ल्याउँदै हुनुहुन्थ्यो। यो नै राज्य थियो कि सबै कुराहरू परिवर्तन हुन थालेका थिए। पुरुषहरूले उहाँलाई राजा भनेर पछ्याउनै पर्छ र उहाँको राज्य पनि अथवा तिनीहरूले आफ्नो जीवन गुमाउने थिए। त्यसकारण येशूले भन्नुभयो, मैले भनेका कुरा गर्दैनौ भने किन मलाई प्रभु प्रभु भन्दछौ? जो म कहाँ आउँदछ र मेरा वचन सुन्दछ ती अनुसार गर्छ त्यो कस्तो मानिस हो म तिमीहरूलाई बताउनेछु। त्यो एउटा घर बनाउने मानिस जस्तो हो जसले आफ्नो घर गहिरो खनेर चट्टानमाथि जग बसाल्यो अनि जब भल आयो र जल प्रवाह उर्लिएर त्यस घरमा ठोकियो तब त्यस घरलाई हल्लाउन सकेन किनकि त्यो पक्का बनाइएको थियो। तर जसले वचन सुन्छ अनि त्यस अनुसार गर्दैन त्यो एउटा त्यस्तो मानिस जस्तो हो जसले जमिनमाथि जग बिनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो तब त्यो घर तुरुन्तै ढल्यो र त्यस घरको ठूलो सर्वनाश भयो। प्रिय श्रोता, यो नै राज्यको नमुना हो। यदि त्यो मानिसले आफ्नो जीवनमा उहाँका वचनहरू पछ्याउँदछ भने त्यो जगमा बसालिएको घर जस्तै हुनेछ। तर यदि तिनीहरूले सुनेनन् भने तिनीहरूको जीवन मैदानमा फालिनेछ। त्यसपछि येशूले वचन समाप्त गर्नुभयो अनि आफ्ना बाह्रैजनालाई आफू कहाँ बोलाउनु भयो अनि तिनीहरू गाउँ गाउँमा गएर परमेश्वरको राज्यको घोषणा गर्न थाले। प्रिय श्रोता, तपाईँ र मैले सबैले सबै जाति कहाँ परमेश्वरको राज्यको घोषणा गर्नु आवश्यक छ अनि आजको कथाद्वारा परमेश्वरले तपाईँ र तपाईँका परिवारलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम येशूको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, पास्टर प्रवचन शाही, फोन नम्बर 9815046664, 9815046664, इमेल ठेगाना यस प्रकार छ: susaiaprabjan1212@yahoo.com। अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।